प्रिय श्रोतावृन्द, स्वागत छ तपाईँलाई कार्यक्रम मसीहको कथामा। मलाई आशा छ तपाईँ मसीहको कथा सुनेर आशिषित बन्दै हुनुहुन्छ। तपाईँको भावना र प्रतिक्रियाहरू भएमा कृपया हामीलाई पत्र लेख्नुहोला अथवा इमेल गर्नुहोला। कार्यक्रमको अन्त्यमा हामी तपाईँलाई हाम्रो ठेगानाहरू बताउने नै छौँ। आजको मसीहको कथाको खण्डमा तपाईँले धर्मशास्त्र पवित्र बाइबलमा मत्तीको सुसमाचार 21 अध्यायको 12 र 13 पद, मर्कुसको सुसमाचार 11 अध्यायको 15-देखि 17 पद, लुकाको सुसमाचार 19 अध्यायको 45-देखि 46 पद, युहन्नाको 2 अध्यायको 13-देखि 3 को 21 पदमा पनि अध्ययन गर्न सक्नुहुनेछ। आउनुहोस् आजलाई सुनौँ मसीहको कथाको 8 भाग। इजरायलको सन्तानको इतिहासमा मोसा एक उच्च आदरणीय अगुवा थिए। परमेश्वरले मोसालाई फारोहको दरबारमा हुँदा इजरायलीहरूलाई नेतृत्व गर्न छान्नु भएन। परमेश्वरले मोसालाई उजाड स्थानतिर पठाउनु भयो। त्यहाँ उनले परमेश्वरको मार्गहरू सिके। मोसाले परमप्रभुमा भरोसा गर्न सिके। त्यसपछि अब मोसा इजरायलीहरूलाई नेतृत्व गर्न तयार भए। भाग 8।
इजरायलका सन्तान भनेको याकुबका सन्तान हुन्, जसको नाम पछि इजरायल भएको थियो। याकुब इसाकका एउटा छोरा थिए र इसाक अब्राहमका सन्तान थिए। इजरायलका छोराछोरीहरू र नाति नातिनीहरू अनिकाल पर्दा मिश्रमा गई बसाइ सरेका थिए। प्यालेस्टाइनमा इजरायलका अर्का छोरा योसेफ फारो मुनिका प्रमुख शासक भएका थिए। यसै कारणले गर्दा यो परिवार मिश्र गएका थिए। 450 वर्ष बितिसकेको थियो। अब इजरायलका सन्तान हजारौँ लाखौँको सङ्ख्यामा वृद्धि भएका थिए। दुर्भाग्यवश समय बित्दै जाँदा इजरायलका सन्तान दास बन्न पुगे। यही बेलामा नै परमेश्वरले मोसालाई ती मानिसहरूलाई मिश्रबाट बाहिर निकाल्न अगुवाको रूपमा छान्नुभयो। फारो मिश्रको राजाले दासको रूपमा काम गरिरहेका इजरायलीहरूलाई छोड्न तयार भएन। फारोलाई आफ्ना कामदारहरू गुमाउने इच्छा भएन। परमेश्वरले विपत्तिहरू र श्रापहरू मिश्रीहरूमाथि ल्याउनु भयो, तर फारोले ती मानिसहरूलाई जान दिएनन्। अन्तमा मोसाले फारोलाई भने, इजरायलीहरूलाई नछोड्ने भए सबै जेठो छोराहरू र जनावरको पनि पहिलो जन्मेकाहरू मारिनेछन्। फारोले मोसालाई खिसी गरे र यस्तो कुरा पनि कहीँ हुन्छ भनेर ठट्टा गरे। तर यो दुःखदायी घटना अब हुनै लागेको छ भन्ने कुरा फारोले अलिकति पनि सोचेको थिएन। इजरायलका सन्तानलाई पाठो काट्न र त्यो पाठोको रगत आफ्नो घरको ढोकामा लगाउन त्यही रात भोज खान निर्देशन दिइएको थियो। मोसाले उनीहरूलाई भनेका थिए कि मृत्युको दूत सहरभरि जानेछ र जब ढोकाको चौकोसमा रगत देख्छ त्यो घरलाई स्वर्गदूतले छोड्नेछ। त्यसै कारणले गर्दा चाडलाई निस्तार चाड भनिएको हो। त्यो रात मिश्रमा परमेश्वरले भन्नुभएको जस्तै गरी घटना घट्यो। त्यो डरलाग्दो रातमा जेठो छोरा र पहिलो जन्मेका सबै जनावरहरू मरे। त्यस समयदेखि यहुदीहरूले यो निस्तार चाडलाई वर्षको सबैभन्दा महत्त्वपूर्ण चाडको रूपमा मान्छन्। सबै रीति र इतिहासको कारण यरुसलेममा निस्तार चाड मनाउन पाउनु एकदम विशेष अनुभूति हुन्थ्यो। येशु निस्तार चाड सुरु हुनुभन्दा अगाडि नासरतबाट यरुसलेम जानुभयो। त्यसपछि येशु यरुसलेम आइपुग्नुभयो। उहाँ मन्दिरमा जानुभयो। मन्दिरको वरिपरिको चोकमा मानिसहरूले भेडा र परेवाहरू बिक्री गरिरहेको देख्नुभयो। यरुसलेम आउने मानिसहरूले बलिदान गर्नको लागि प्रयोग गर्ने जनावरहरू किन्नुपर्ने हुन्थ्यो। जनावर बेच्ने मानिसहरूले रोमी पैसा लिन पाउँदैनथे। त्यो रोमी पैसा विशेष पैसामा साटिएको हुनुपर्थ्यो। त्यस्तो पैसा जुन मन्दिरमा मात्र प्रयोग हुन्थ्यो। मन्दिरमा हुने सेवाहरू सबै आराधनाको उद्देश्यले राखेका हुन्थे। मन्दिरमा जनावर बेच्ने मानिसहरू र पैसा साट्न बसेका मानिसहरूले यो धार्मिक कार्यलाई व्यापारमा परिणत गरेका थिए। त्यस्तो व्यापार जहाँ पैसा साट्नेहरू र पशु बिक्री गर्नेहरूले नाफा कमाउँथे। मानिसहरूसँग अरू उपाय थिएन। उनीहरूले तिनीहरूसँगै किन्न र साट्नु पर्थ्यो। मन्दिरको दृश्य एउटा व्यस्त बजार जस्तै देखिन्थ्यो। हो हल्ला भएको र अनादरणीय येशु यो अस्त व्यस्त ठाउँमा हिँड्नुभयो। चोकको गोलमालमा यो एकदम नराम्रो दृश्य थियो। ठुलो हल्ला, मानिसहरू कराइरहेका, व्यापारीहरू र पैसा साट्नेहरू फाइदा उठाउँदै गरेको परमेश्वरको घरमा यस्तो कसरी हुन सक्छ र? येशु एकदम रिसाउनु भयो। उहाँले डोरीको कोर्रा बनाउनु भयो। येशुले त्यो कोर्राले व्यापारीहरूलाई धपाउनु भयो र टेबुलहरू पल्टाइदिनु भयो। ती व्यापारीहरू र पैसा साट्नेहरूले येशुको आँखामा निश्चय नै परमेश्वरको क्रोधलाई देखे भएन, किनकि कसैले पनि उहाँसँग विवाद गर्ने आँट गरेन। उनीहरू सबै तितर बितर भएर भागे। येशुले व्यापारीहरूलाई चर्को स्वरमा आज्ञा गर्नुभयो। उहाँले तिनीहरूलाई सबै जनावरहरू र पैसा साट्ने टेबलहरू लैजानलाई आज्ञा गर्नुभयो। उनीहरूले उहाँको पिताको घरलाई बजार बनाएका थिए।
त्यति बिसरी रिसाउनु भएको र सबै व्यापारीहरू र पैसा साट्नेहरूलाई दबाउनु भएको येशूलाई यस्तो रूपमा विचार गर्न मलाई अप्ठ्यारो लागेको छ।
चेलाहरूलाई पनि तिमीलाई जस्तै भएको थियो होला कमल। उनीहरूले पनि येशू रिसाउनु भएको कहिल्यै देखेका थिएनन् होला। येशूमा त्यस्तो केही कुरा थियो, त्यो कुरा जसले व्यापारीहरूलाई त्रसित बनायो र येशूबाट टाढा भागे, र जनावरहरू पनि चोकमा तितर बितर भए। अधिकारीहरू रिसाए, उनीहरू एकदम क्रोधित भए। उनीहरूमध्ये एकजनाले येशूलाई सोधे, ती व्यापारीहरूलाई यसरी लखेट्न उहाँको के अधिकार थियो? येशूले उनीहरूलाई भन्नुभयो, यदि उनीहरूले यो मन्दिर भत्काइदिए भने उहाँले त्यसलाई 3 दिनमा पुनर्निर्माण गर्नुहुनेछ। एकजना अगुवाले येशूको उपहास गरे, उहाँको खिल्ली उडाए। उनले भने, त्यो मन्दिर बनाउन 46 वर्ष लागेको थियो र उहाँ येशूले 3 दिनमा यसको पुनर्निर्माण गर्नुहुनेछ। अगुवाले भन्यो, वाइयात कुरा, येशूले त उहाँसँग मसीहको अधिकार छ भन्दै हुनुहुन्थ्यो। परमेश्वरको मन्दिर सफा गर्ने अधिकार उहाँ नै मसीह हुनुहुन्छ भनेर उहाँले प्रमाणित गर्नुहुनेछ, मृत्युबाट बिउतेर प्रमाणित गर्नुहुनेछ भनेर भन्दै हुनुहुन्थ्यो। येशूले आफ्नो शरीरको बारेमा कुरा गर्दै हुनुहुन्छ, शरीर नै मन्दिर हो भन्ने कुरा यहुदीहरूले बुझेनन्। पछि जब येशू मृत्युबाट बिउतनु भयो तब चेलाहरूले सम्झे र येशूले के भन्नुभएको थियो भनेर बुझे। येशू यरुसलेममा हुँदा उहाँले थुप्रै चिन्हहरू गर्नुभयो, केही मानिसहरूले उहाँमा विश्वास गरे कि उहाँ नै साँचो मसीह हुनुहुन्छ भनेर, परमेश्वरले प्रतिज्ञा गर्नुभएको उद्धारकर्ता पनि उहाँ नै हुनुहुन्छ भनेर। एउटा मानिस निकोदेमस, यहुदीहरूको अगुवाले येशूलाई नियालेर हेरिरहेका थिए। येशूले गर्नुभएका चिन्हहरूलाई हेर्दै र विचार गर्दै थिए। निकोदेमसले येशूका कुराहरू पनि सुनेका थिए। येशूले मानिसहरूलाई मन्दिरमा सिकाउनु हुँदा ध्यान दिएर सुनेका थिए। येशू बस्नुहुने ठाउँसम्म गएर उनले सिक्ने प्रयास गरे र एक रात उहाँसँग भेट्न आए। येशूको सामु जाँदा निकोदेमसले आदर भाव देखाए र उनले येशूलाई रब्बी भनेर पुकारेर यो आदर प्रकट गरे। यो शीर्षक शिक्षक अथवा गुरुहरूलाई दिइन्थ्यो। निकोदेमस होसियारी साथ बोले, रब्बी। उनले भने, हामीलाई थाहा छ कि तपाईँ परमेश्वरबाट आउनुभएको गुरु अर्थात् शिक्षक हुनुहुन्छ। परमेश्वर बिना तपाईँले गर्नुभएका आश्चर्य कर्महरू कसैले पनि गर्न सक्दैनन्। यो मानिस गम्भीर छ भन्ने कुरा येशूले थाहा गर्नुभयो र आत्मिक सत्यताको बारेमा चासो राख्छन् भन्ने कुरा पनि जान्नुभयो। येशूले निकोदेमसलाई एकटक लाएर हेर्नुभयो र उनीसँग बोल्नुभयो,
तिमीले ठिक भन्यो, जबसम्म मानिस माथि बर जन्मदैन उसलाई परमेश्वरको राज्य देख्न सम्भव हुँदैन।
निकोदेमसले उत्तर दिए, म बुझ्न सक्दिन कसरी एउटा पाको मानिस माथिबाट जन्मन सक्छ, के ऊ आफ्नो आमाको गर्भमा फेरि पस्न सक्छ र फेरि जन्मन सक्छ। येशूले एकछिन पर्खनु भयो र निकोदेमससँग कुरा गर्नुभयो,
म तिमीलाई एकदम गम्भीर भएर भन्छु, जबसम्म मानिस पानी र आत्मामा जन्मदैन तबसम्म ऊ परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो, आत्माबाट जन्मेको आत्मा। मैले तिमीलाई माथिबाट जन्मिनु पर्छ भन्दा अचम्म नमान, आत्मा बतास जस्तै हो, बतास जता चाहन्छ उतै बहन्छ, तिमीले त्यसको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ वा कहाँ जान्छ बताउन सक्दैनौ। आत्माबाट जन्मेकाहरू पनि यस्तै हुन्छन्।
यहुदीहरूको मनमा परमेश्वरको राज्यको बारेमा दुईवटा दृष्टिकोणहरू थिए। एउटा दृष्टिकोण संसारको अन्त्यको बारेमा थियो, जस अनुसार परमेश्वरले विनाशकारी घटना हुन दिनुहुनेछ र राज्यको पुनर्स्थापना हुनेछ। त्यो राज्य दाउद राजाले स्थापना गरेको राज्य जस्तै हुनेछ। अर्को दृष्टिकोणमा परमेश्वरको राज्यलाई आत्मिक रूपमा लिएको थियो, मूसाको व्यवस्थालाई पूर्ण रूपले पालन गर्न आवश्यक थियो। यसरी कडा रूपमा मूसाको व्यवस्था पालन गरेमा परमेश्वरको राज्य देखिने थियो। येशूले परमेश्वरको राज्यको बारेमा भन्नुभएको एउटा स्पष्ट वाक्यसँगै आजको हाम्रो यो भाग पुरा हुन्छ। यीशुले भन्नुभयो कि परमेश्वरको राज्यमा नयाँ गरी जन्मिनु पर्छ। यीशुले उहाँको राज्य यस संसारको होइन भन्नुहुँदा के मानिसहरूले बुझे होला नि त? यो मिठो गीत थियो किरण कुमार प्रधान र साथीहरूका साथ नयाँ सृष्टि एल्बमबाट। मसीह यीशु त्यही परमेश्वर हुनुहुन्छ जसले दुर्बलहरूलाई बल दिनुहुन्छ र सारा संसार हात पारेर आफै हार खाएकाहरूलाई विजयी दिनुहुन्छ र हराएकाहरूलाई खोज्नुहुन्छ। प्रिय श्रोता, आफ्नो कुनै पनि प्रतिक्रिया र जिज्ञासा अथवा कुनै पनि भावना भए हामीलाई लेखी पठाउन नबिर्सनुहोला। हामीलाई चिठी, इमेल अथवा एसएमएस जे पनि गर्न सक्नुहुनेछ। हाम्रा ठेगानाहरू यस प्रकार छन्: कार्यक्रम मसीहको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा, कास्की, नेपाल, र इमेलको ठेगाना meroistory@gmail.com। त्यस्तै गरेर हामीलाई म्यासेज पठाउनलाई एसएमएस गर्नको निम्ति आफ्नो मोबाइल खोल्नुहोस् र सन्देश लेख्ने ठाउँमा TLM टाइप गरेर स्पेस दिनुहोस्। त्यसपछि आफ्नो सन्देश लेखेर 3638 हामीलाई एसएमएस गरी पठाउनुहोला। श्रोता मित्र, कार्यक्रम मसीहको कथाको यो 8 भाग थियो। यसको हामी अब अन्त्यतिर आइपुगेका छौँ। त्यसैले बिदा माग्न अगाडि म विशेष हामीलाई सहायता गर्ने मित्रहरू जोएल भुजेल, आगमन अधिकारी अनि सुभाष प्रधानलाई साथै प्राविधिक मित्र खिमनलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दै म तपाईँको मित्र पौलस पनि भोलि कार्यक्रम मसीहको कथाको 9 भाग लिएर पुनः उपस्थित हुने वाचा गर्दै तपाईँबाट बिदा माग्दछु। तबसम्म तपाईँका पलहरू शुभ रहन्। नमस्ते।